नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। इकोनोमिक टाइम्स सुरु गरौँ हेडलाइन्सबाट। बङ्गलादेशले नेपालको बिजुली लैजान भारतसँग माग्यो मार्ग। अन्तर्देशीय विद्युत व्यापारका लागि द्विपक्षीय र बहुपक्षीय सहमति गर्न सकिने भारतको जवाफ। व्यवसायीका केरा बिक्री हुन सकेनन्, केरा आयात नरोकिए आन्दोलन गर्ने चेतावनी। विवादित करका दुई महिनापछि हेरफेर, संसद छलेर करमा मन परी। व्यवसायिक घरनालाई एक्सचेन्ज लाइसेन्स दिने बाटो खुल्यो। दिगो विकासका लागि पूर्वाधारमा थप लगानी आवश्यक। अर्थतन्त्रलाई गतिशील बनाउन पूर्वाधार पहिलो शर्त भए पनि यसमा बृहत्तर अध्ययन गरी अनुसन्धानको खाँचो। र सेनिटरी पाडदेखि खाने तेल र एमएस ब्लेडसम्मको करको दर घट्यो। बजेटले तोकेको करका दरमा 3.5 महिना नपुग्दै हेरफेर। बङ्गलादेशले नेपालको बिजुली लैजान बाटो खोलिदिने भारतसँग आग्रह गरेको छ। सेप्टेम्बर 5 देखि 8 सम्म भारत भ्रमण र एकी बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटका क्रममा नेपाल र भुटानमा उत्पादित बिजुली भारतीय भूमिबाट लैजाने अनुमतिका लागि आग्रह गर्नुभएको हो। बङ्गलादेशले नेपाल र भुटानबाट बिजुली लैजान भारतको अनुमति मागेको छ। भारतीय विदेश मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। भारतीय पक्षले भने यसअघि नै अन्तर्देशीय विद्युत व्यापारका लागि गाइडलाइन तयार पारिसकेकोले सोही अनुसार अघि बढ्न सकिने जवाब दिएको छ। भारतको विद्युत मन्त्रालयले सन् 2018 गाइडलाइन फर इम्पोर्ट एक्सपोर्ट क्रस बोर्डर अफ इलेक्ट्रिसिटी जारी गरेको छ। उक्त गाइडलाइन अनुसार अन्तर्देशीय विद्युत व्यापारका लागि द्विपक्षीय बहुपक्षीय सहमति गर्न सकिने जवाफ भारतले बङ्गलादेशलाई दिएको छ। विज्ञप्ति अनुसार ऊर्जा क्षेत्रमा क्षेत्रीय सहकार्यका लागि अन्तर्देशीय विद्युत कनेक्टिभिटी निर्माण हुँदै देश सहमत भएको छ। बिहारको कटिहारीदेखि बङ्गलादेशको पूर्व पार्वतीपुर हुँदै असारसम्म 756 केबी प्रसारण लाइन बनाउन प्रस्ताव गरिएको छ। प्रसारण लाइन बनाउन दुवै देशले संयुक्त कम्पनी स्थापना गर्नेछन्। बङ्गलादेशले नेपालबाट बिजुली किन्न चाहिरहेको छ भने नेपाल पनि वर्षायाममा बढी भएको बिजुली बङ्गलादेशलाई बेच्न तयार छ। तर नेपालको बिजुली भारतीय प्रसारण प्रणाली प्रयोग गरेर मात्रै बङ्गलादेश पुग्न सक्छ। यसकारण अन्तर्देशीय बिजुली व्यापारका लागि 3 देशको सहमति आवश्यक छ। यही भदौ 8 र 9 काठमाडौँमा बसेको नेपाल र बङ्गलादेशको ऊर्जा सचिव स्तरीय जोइन्ट सेनिटरी कमिटी जेएससी र सहसचिव जोइन्ट सेक्रेटरी कमिटीले यस्तो विषयमा आवाज उठाउने बताएको थियो। नेपालको बिजुली बङ्गलादेश लैजाने भारतीय भूमि प्रयोग गर्नुपर्ने भएकोले त्यहाँको सरकारवाला निकायसँग त्रिपक्षीय छलफल गर्ने विषयमा पनि दुवै देशका अधिकारीले उक्त बैठकबाट सहमत भएका थिए। बङ्गलादेशले नेपालको बिजुली लैजान भारतसँग माग्यो मार्ग। कान्तिपुर दैनिकमा समाचार रहेको छ। चितवनको खैरेनी नगरपालिका 3 इन्द्र सुवेदीले दशैँमा उत्पादन गर्ने लक्ष्यका साथ 18 बिघामा केरा खेती गर्नुभएको थियो। यो समयमा राम्रो बजार मूल्य पाउने आशामा रहेका सुवेदी यतिखेर केरा नबिकेर चिन्तित हुनुहुन्छ। दशैँ तिहारदेखि लक्षित गरेर केरा खेती गरियो। अहिले 150 कोसा भएको घारी 100 रुपियाँमा पनि बिक्दैन। उहाँले भन्नुभयो, अहिले केरा बिक्री नभएर बारीमै पाकेका छन्। 7 वर्षदेखि केरा खेती गर्दै आएका सुवेदी पहिलोपटक केरा नबिकेर समस्यामा हुनुहुन्छ। उहाँले केरा खेतीका लागि प्रति बिघा 4 लाख रुपियाँ खर्च गर्नुभएको छ। लगानी पनि नउठ्ने हो कि भन्ने चिन्ता उहाँमा छ। विगत 5.5 रुपियाँ कोसा बगानबाटै बिक्री गरेको थिएँ, उहाँले भन्नुभयो, अहिले 1 रुपियाँमा लैजानु भने पनि मान्दैनन्। केरा बिक्री नभएपछि कृषकले भारतीय केरा आयात रोक्न माग गरेका छन्। उनीहरूले आगामी 2 महिनासम्म आवश्यक पर्ने केरा नेपालमै तयारी अवस्थामा रहेको बताएका छन्। नेपालमा केरा उत्पादन महासङ्घका अध्यक्ष विष्णु हरिपन्तले छठ पर्वसम्म भारतीय केरा आयात रोक्न सरकारसँग माग गर्नुभएको छठ पर्वसम्म देशलाई आवश्यक पर्ने केरा हामीले उत्पादन गरेका छौँ। उहाँले भन्नुभयो, नेपालकै बिक्री नभएको अवस्थामा भारतीय केरा आयात रोक्न सरकार माग लाग्नुपर्छ। उहाँले केराका लागि भारतसँग नेपालले प्रतिस्पर्धा गर्न नसक्ने बताउनु भएको छ। दुई महिनाका लागि आवश्यक पर्ने 3-4 मेट्रिक टन केरा किसान बगैँचामा तयारी अवस्थामा रहेको उहाँले बताउनु भएको छ। यतिखेर नेपालमा दैनिक रूपमा केरा आयात हुँदै आएको छ। भारतबाट अहिले पनि काठमाडौँमा 7 गाडी केरा गएको छ। उहाँले भन्नुभयो, भारतबाट आएका केरासँग चितवनले प्रतिस्पर्धा गर्न सक्दैन, अध्यक्ष पन्तको भनाइ हो यो। तत्काल भारतीय केरा आयात नरोके बगान मै सडेर जाने अवस्था रहेको उहाँको भनाइरहेको छ। भारतीय केरा रोक्न सके जिनाइन 36 रुपियाँका दर्जन र मालभोग 48 रुपियाँ दर्जनमा दिन सकिने उहाँले बताउनु भएको छ। केरा आयात नरोकिए आन्दोलन गर्ने किसानको चेतावनी नागरिक दैनिकमा समाचार रहेको छ। व्यवसायिक घरानालाई स्टक एक्सचेन्ज लाइसेन्स दिन धितोपत्र बोर्डलाई बाटो खोलेको छ। बोर्डले संशोधन गरेर पठाएको धितोपत्र बजार सञ्चालन नियमावली 2064 मन्त्री परिषदले स्वीकृत गरेपछि निजी क्षेत्रलाई स्टक एक्सचेन्जको लाइसेन्स दिन बोर्डलाई बाटो खोलेको हो। प्राइभेट लिमिटेड कम्पनी स्टक एक्सचेन्जलाई लाइसेन्स दिन मिल्ने गरी बोर्डले 2 साता अघि नियमावली संशोधन गरी स्वीकृतका लागि पठाएको थियो। सोही नियमावली मङ्गलबारको मन्त्री परिषद बैठकले स्वीकृत गरेको अर्थ मन्त्रालय स्रोतले बताएको छ। धितोपत्र बजार दर्ता तथा निष्कासन र सेयर ब्रोकर कारोबार सञ्चालन सम्बन्धी गरी 3 वटा संशोधित नियमावली स्वीकृत भएको स्रोतले बताएको छ। ती नियमावली के कस्ता संशोधन भयो भन्ने पूर्ण पाठ आइसकेको छैन। मन्त्री परिषदबाट स्वीकृत भए पनि माइनोट गर्न बाँकी रहेको स्रोतले बताएको छ। हाल बैङ्क तथा वित्त संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत सङ्गठित संस्थाले मात्र धितोपत्र बजारमा लगानी गर्न पाउने व्यवस्था गरिएको छ। यसअनुसार प्राइभेट लिमिटेड कम्पनीले स्टक एक्सचेन्जमा लगानी गर्न पाउँदैनन्। सोही व्यवस्था परिमार्जन गरी प्राइभेट लिमिटेड कम्पनीले पनि एक्सचेन्ज लगानी गर्न पाउने व्यवस्था थपेर पठाएको थियो। त्यही नियमावली मन्त्री परिषदबाट स्वीकृत भएको छ। कुनै निश्चित क्षेत्रका लागि मात्र लगानीको अवसर दिँदा राम्रो नहुने भएकाले प्राइभेट र पब्लिक सबैका लागि खुला गरिएको बोर्डको दावी रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले ठाडो आदेशमा बोर्डको एक्सचेन्जको लाइसेन्स वितरण थालेको हो। यही कारण अर्थ मन्त्रालयमा पनि छलफल नगरी फर्स्ट ट्र्याकमा सिधै मन्त्री परिषदमा पुर्याएर स्वीकृत गरिएको स्रोतको दावी रहेको छ। व्यावसायिक घरानालाई एक्सचेन्जको लाइसेन्स दिन बाटो खुल्यो। कान्तिपुर दैनिकमा समाचार रहेको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले देश विकासका लागि वातावरण तयार भएको र आगामी निर्वाचनपछि देश आर्थिक विकासमा ध्यान केन्द्रित हुने बताउनु भएको छ। त्यस्तै पूर्व अर्थमन्त्री तथा एमाले नेता डाक्टर युवराज खतिवडाले पिपिपी मोडेलमा पूर्वाधार निर्माणका लागि राम्रो तर विगतको इतिहास हेर्दा नेपालको यो मोडेल सफल हुन नसकेको बताउनु भएको छ। त्यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर सोडिम वाग्लेले अर्थतन्त्रलाई गतिशील बनाउन पूर्वाधार पहिलो शर्त भए पनि यसमा वृहत्तर अध्ययन अनुसन्धानको खाँचो रहेको बताउनु भएको छ। नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपालको पूर्वाधार विकासमा जिडिपीको करिब 9.54% लगानी हुनुपर्ने भए पनि हालसम्म 3% मात्रै सीमित भएको भन्दै लगानी बढाउनु पर्ने तर्क राख्नुभएको छ। दिगो विकासका लक्ष्य पूरा गर्न पूर्वाधार जिडिपीमा करिब 9.54% लगानी हुनुपर्ने निजी क्षेत्रले जोड दिएको छ। बिहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले संयुक्त रूपमा आयोजना गरेको 2 दिने पूर्वाधार सम्मेलनको सम्बोधन गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले 9.54% लगानी हुनुपर्ने हाल 3% मात्रै कायम भएको बताउनु भएको। उहाँले मुलुकको तीव्र आर्थिक विकासका लागि पूर्वाधार निर्माण आवश्यक रहेको बताउँदै यसका लागि भौतिक पूर्वाधार नभई प्राविधिक विकासमा जोड दिनुपर्ने बताउनु भएको छ। अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि पूर्वाधार क्षेत्रबाट लाभ उठाउन सक्ने अथाह सम्भावना रहेको बताउनु भएको छ। पूर्वाधार विकास गर्न पुँजीगत खर्च बढाउन आवश्यक भए पनि सरकारले पुँजीगत खर्च गर्ने क्षमता ह्रास आएको कारण नेपालमा पूर्वाधारको अवस्था दयनीय रहेको बताउनु भएको छ। यस्तै किसिमका विकासका लागि पूर्वाधार प्रकृतिको र प्राथमिक परिवर्तन भएको विज्ञहरूले बताएका छन्। उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्रमा सुधार गर्ने आशय व्यक्त गर्नुभएको छ। दिगो विकासका लागि पूर्वाधारमा थप लगानी गर्न आवश्यक, कारोबार दैनिकमा समाचार रहेको छ। थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार बाँकी छन्, रेडियो सुन्दै गर्नुहोला।
अर्थ समाचार,
आर्थिक विश्लेषण,
व्यावसायिक सीप र अवसर,
उत्पादन, उपभोक्ता र बजार,
अर्थ जगतको प्रष्ट चित्र,
इकोनोमिक टाइम्स, थाहा संचार नेटवर्कमा।
इकोनोमिक टाइम्स, पैसा मात्र होइन, सफल व्यवसायका लागि सही सूचना जरुरी छ।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी आर्थिक समाचार। चालु आर्थिक वर्षको बजेट मार्फत अर्थमन्त्री जनार्दन शर्माले मनपरे रूपमा हेरफेर गरेका विवादित करका दरहरू सरकारले परिमार्जन गरेको छ। मनपरे रूपमा करका दर हेरफेर गर्दा केही स्वदेशी उद्योगहरू नराम्ररी प्रभावित भएको र विदेशी वस्तुको आयात प्रोत्साहन गरिएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले करका दर हेरफेर गरेको हो। मन्त्री परिषद बैठकले मङ्गलबार करका दर परिमार्जन गर्ने निर्णय गरेको हो। सोही निर्णय बमोजिम बिहिबार सरकारले संशोधित व्यवस्था कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशन गरेको छ। सरकारले आर्थिक ऐन 2079 दफा 18 उपदफा 1 दिएको अधिकार प्रयोग गरी ऐनमा उल्लेख भएका वस्तु शुल्क महसुल करका दर हेरफेर गर्ने निर्णय गरिएको राजपत्रमा उल्लेख गरिएको छ। परिमार्जित करका दर बिहिबारदेखि नै कार्यान्वयनमा आएका छन्, जस अनुसार सरकारले आर्थिक ऐन 2079 संशोधन गर्दै नियममा विद्यमान आर्थिक ऐनमा उल्लेख भएका विभिन्न दस्तुर शुल्क महसुल करका दर हेरफेर गरेको हो। करका दर संसदबाट स्वीकृत गरेको कार्यान्वयन गर्नुपर्ने मन्त्री परिषदबाट संशोधन गरिएको छ। चालु आर्थिक वर्षको आर्थिक ऐनमा सरकारले फलामे छड तथा डन्डीको कच्चा पदार्थको रूपमा रहेको बिलेट तथा आश्रित इस्पात अर्ध तयारी वस्तुका प्रतिटन 3500 रुपियाँ अन्तशुल्क लगाएको थियो। त्यसअघि ब्लेट आयातमा प्रतिटन 1650 रुपियाँ अन्तशुल्क लाग्दै आएकोमा गत आर्थिक वर्ष 2078-79 त्यसलाई बढाएर 2500 पुर्याएको थियो। चालु आर्थिक वर्षको बजेटलाई सरकारले त्यसलाई फेरि बढाएर 3500 पुर्याएको थियो। अहिले आर्थिक वर्षको सुरु भएको 2 महिना नबित्दै फेरि 1000 रुपियाँ घटाएको छ। फलामको कच्चा पदार्थका रूपमा रहेको इस्पात, लाप्सा तथा डन्डी पार्स एन्ड रड क्वाइल तारमा लाग्ने 10% भन्सार सुरलाई 5% झारिएको छ। सेनिटरी प्याडमा उत्पादनमा लाग्ने कच्चा पदार्थको रूपमा रहेको पी फिल्म आयत 5% अन्त शुल्क लाग्दै आएकोमा त्यसलाई हटाइएको छ। यसअघि सरकारले सेनिटरी प्याड आयतमा भन्सार दर 90% छुट दिएको थियो। अहिले अन्त शुल्कमा पनि छुट दिएको हो। सरकारले दाह्री बनाउने फ्रिसेप सेभिङ र अटरसेभसँग सम्बन्धित गन्ध हटाउने, नुहाउने, रौँ खुइल्याउने, अन्य शृङ्गारिक सम्बन्धित सामान रूपका वस्तुहरूमा 15% अन्तशुल्क लगाएको छ। अन्तशुल्क ऐन 2058 दफा 3 सम्बन्धित अनुसूची अन्तर्गतका उपशीर्षकमा अन्तशुल्कको दर 5% कायम गरिएको उल्लेख गरिएको छ। डन्डी तथा छडको आयातको कच्चा पदार्थमा 3500 घटाएर 2500 पुर्याएको छ। सेनिटरी प्याडमा 5% अन्तशुल्क हटाइएको छ। पाम, भटमा, सूर्यमुखी, तोरी, सूर्य तेल उत्पादनको कच्चा पदार्थ आयातमा 50% भन्सार छुट दिएकोमा 90% पुर्याएको छ। सहकारीको आयकर घटाइएको छ। नगरपालिकालाई 5, उपमहानगरपालिकालाई 7 र महानगरपालिकालाई 10% आयकर राखिएको छ। 25 देखि 150 किलो सम्मको ड्रोनमा 10% भन्सार लगाइएको छ। सिरक र हुनीजन्य वस्तुमा 20% भन्सार रहेको छ भने सेभिङ क्रिम र आदिमा 15% भन्सार रहेको छ। सरकारले नयाँ स्टक एक्सचेन्ज स्थापनाको बाटो खोलिदिएको छ। मङ्गलबारको मन्त्री परिषद बैठकबाट धितोपत्र दर्ता तथा निष्कासन नियमावली 2000 नियमावली, धितोपत्र व्यवसाय नियमावली 2064 र धितोपत्र बजार सञ्चालन नियमावली 2064 स्वीकृत भएसँगै नयाँ स्टक एक्सचेन्ज खोल्ने बाटो खुलेको हो। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले एकैपटक तीनवटा निर्णय मन्त्री परिषदबाट पास भएको जानकारी गराउनु भएको छ। उहाँका अनुसार ब्रोकर लाइसेन्स सम्बन्धी नियमावली, नयाँ स्टक एक्सचेन्ज र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई 10% सेयर आरक्षण दिने लगायतका विनियमावली पास भएका छन्। हाललाई एक संस्थाले लगानी 15% सक्ने र स्टक एक्सचेन्जको चुक्ता पुँजी 3 अर्ब रुपियाँ हुनुपर्ने व्यवस्था गरिएको छ। निकै दौडधुपपछि नियमावली पारित भएसँगै नयाँ स्टक एक्सचेन्ज खोल्ने बाटो खुला भएको, कार्यविधि बनाएर चाँडो कार्यान्वयनमा ल्याउने तयारी गरिएको उहाँले बताउनु भएको छ। नयाँ स्टक एक्सचेन्ज चलाउनेले भोलिका दिनमा लगानीकर्ताको जोखिम झनै बढ्न गएको पूर्व गभर्नर डाक्टर चिरञ्जीवी नेपालले बताउनु भएको छ। सरकारले ठूला परियोजनामा अधिकतम 55% शुल्क बेहोर्ने व्यवस्थासहित हेजिङ नियमावली संशोधन गरेको छ। सरकारले 70% बेहोर्ने अडान बाट पछि हटेपछि 55% नियमावली टुङ्गो लागेको हो। नयाँ व्यवस्था अनुसार प्रसारण लाइन निर्माणमा सरकारले 20% र 35% नेपाल विद्युत प्राधिकरणले हेजिङ होल्ड बेहोर्नुपर्नेछ। हेजिङ नियमावली संशोधन व्यवस्थाले विदेशी लगानीकर्तालाई आकर्षित गर्ने भए पनि हालको अवस्थामा भारत बाहेकमा लगानी आउने अवस्था नरहेको ऊर्जा व्यवसायीहरूले बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका उपाध्यक्ष गणेश कार्कीले भारतले अरू विदेशमा लगानीकर्ताको निर्माण गरेको आयोजनाबाट उत्पादित बिजुली नकिन्ने शर्त राखिएको अवस्थामा हेजिङ नियमावलीले भारत बाहेकको विकल्प नरहेको बताउनु भएको छ। सरकारले बन्द अवस्थामा रहेका सार्वजनिक संस्थान पुनः सञ्चालनका लागि पटक पटक घोषणा गर्दै आए पनि कार्यान्वयन हुन सकेको छैन। वर्तमान सरकारसहित अघिल्ला सरकारहरूले नीति तथा कार्यक्रम र बजेट बन्दा रहेको सरकारी स्वामित्वको उद्योग पुनः सञ्चालन गर्ने योजना अघि सार्दै आएका थिए। तर सरकारले प्राथमिकतामा राखेका कार्यक्रम वर्षेनी कार्यान्वयन हुन नसक्नुमा तालुकावाला मन्त्रालय बीचको अधिकार सम्बन्धी द्वन्द्व र मुख्य कारण रहेको उल्लेख गरिएको छ। र आजका लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको विदेशी विनिमय दर, अमेरिकी डलर 1 को खरिद दर 127.24 रुपियाँ, बिक्री दर 127.84 रुपियाँ, युरो 1 को खरिद दर 127.34 रुपियाँ, बिक्री दर 127.94 रुपियाँ, पाउन्ड स्टर्लिङ 1 को खरिद दर 146.66 रुपियाँ, बिक्री दर 147.35 रुपियाँ, र साउदी अरब रियाल 1 को खरिद दर 33.85 रुपियाँ, बिक्री दर 34.01 रुपियाँ, कुवैती दिनार 1 को खरिद दर 412.26 रुपियाँ, बिक्री दर 414.20 रुपियाँ, र बहराइन दिनार 1 को खरिद दर 337.52 रुपियाँ, बिक्री दर 339.11 रुपियाँ रहेको छ। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी जयराम नगरकोटीलाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु। नमस्कार।